नमस्कार। रेडियो थाह संचार 99.4 मेगाहर्ज काठमाडौँ, थाह संचार .com र थाह संचार नेटवर्कका विभिन्न पार्टनर स्टेशन मार्फत हामीलाई सुनिरहनु भएका प्रिय श्रोताहरूलाई सुन्नेलाई सुनको मालाको नयाँ अङ्कमा हार्दिक स्वागत छ। कार्यक्रममा हामीले साहित्यकार शारदा शर्माको उपन्यास ताप प्रस्तुत गरिरहेका छौं। निबन्ध लेखन मार्फत ख्याति कमाउनु भएकी शर्माको यो पहिलो उपन्यास हो र यो कृति पद्मश्री साहित्य सम्मानबाट सम्मानित भइसकेको छ। सुजाता नामक केन्द्रपात्रको वरपर घुम्ने उपन्यास तापका कैयौं आयामहरू त्यस्ता छन् जहाँ कहीँ न कहीँ हामी आफ्नै भोगाईको आवर्तन भेट्छौं। काठमाडौँकी सम्पन्न परिवारबाट आएकी सुजाता कसरी अमेरिकाको चमकदमक युक्त जीवन छोडेर काठमाडौँ फर्किन् र कसरी भिक्षुणी बन्न पुगिन् भन्ने प्रसंगमा उपन्यासका अघिल्ला अङ्कहरू केन्द्रित छन्। यो उपन्यासमा बौद्ध दर्शनसँग सम्बन्धित पदावलीहरूको प्रशस्त प्रयोग भए पनि यसले श्रोताहरूलाई झिँझो लगाउनुको सट्टा बौद्ध दर्शनका कतिपय कुरा बुझ्न मद्दतै गर्नेछ भन्ने हाम्रो विश्वास छ। सुन्नेलाई सुनको मालामा प्रस्तुत छ उपन्यास तापको चौथो अङ्क। सुजाता, थाहा छ तिमीलाई, हातमा गनिरहेको माला बट्टामा थन्क्याएर सुत्दै गर्दा अनि सुलक्षणाले भन्नुभयो, भगवान बुद्ध मात्र यस्तो सन्त हुनुहुन्छ जसले नारीलाई पनि भिक्षुणी दीक्षा दिनुभएको थियो, तर निकैपल्ट आफ्नै सानियामा प्रजापति गौतमीलाई उहाँले प्रव्रज्य दिन अस्वीकार गर्नुभएको थियो। अन्तमा 8 थप नियम पालन गर्ने शर्तमा मात्र उहाँले गौतमी र उनीसँग आएका 500 नारीलाई दीक्षा दिन मान्नु भएको थियो। त्यसपछि मात्रै भिक्षुणी सङ्घको स्थापना भएको हो, नत्र पहिले त भिक्षु सङ्घ मात्रै हुन्थ्यो रे। अनि ती शर्तहरू चाहिँ के रहेछ नानी? मुख्य चाहिँ भिक्षुणीहरूले आफूभन्दा कान्छो भए पनि भिक्षुहरूको आदर गर्नुपर्ने, तिनबाट उपदेश लिनुपर्ने र उनीहरूको संरक्षणमा बस्नुपर्ने कुरा छन् त्यसमा। अनि भिक्षुहरूको निम्ति चाहिँ कस्ता शर्त छन् अनि? खै छैनन् क्यारे भिक्षुहरूको निम्ति त केही पनि। अनि त्यस्तो चाहिँ किन नि अनि? भगवान्ले गरेको काममा यसरी शङ्का गर्नु हुँदैन नानी, ती हाम्रै कल्याणका निम्ति त गरिएका हुन्। भगवान बुद्ध करुणाका अवतार हुनुहुन्छ। नरिसाउने भाइ, एउटा कुरा सोधौँ अनि? भन न, भगवान्ले नारीलाई पनि प्रव्रज्ञा दिने थिति बसाल्दा बुद्ध धर्मको शुद्धताको आयु 1000 वर्षबाट घटेर 500 वर्ष पुग्नेछ भनेर किन भन्नुभयो होला? कसले सुनाउँछ सुजाता तिमीलाई यस्तो कुरा? आनीले हैरान भएर मलाई हेर्नुभयो। मैले त्यही तपाईँको सिरानीमा राखेका किताबहरू पढ्या थिएँ अनि। आनीले केही उत्तर दिनु भएन, तर म देखिरहेथेँ उहाँको अनुहार निकै उज्यालो भएको थियो। म आनी भइसकेकी थिइनँ, तर आनी सुलक्षणाले मलाई आफूभन्दा बेग्लै कहिले ठान्नु भएन। म गुम्बाको पूजामा बस्थेँ, सबैले जस्तै ध्यान गर्ने प्रयत्न गर्थेँ, भगवान्का मूर्ति अघिल्तिर जलपात्रहरूमा पानी फेर्थेँ, बत्ती बाल्थेँ, पूजा भवनमा कुचो लगाउने पुछ्ने सबै काम आनीहरू सराहने गर्थेँ। केही पुराना आनीहरू अलि मन नपराए जस्तो पनि गर्थे, तिब्बती लिपि पढ्न नजानेका कारण पाठ गर्न चाहिँ सकेकी थिइनँ। आनीहरूलाई पढाउने लामा गुरुसँग बुद्ध ज्ञानको अध्ययन गर्ने अनुमति दिनुभएको थियो सुलक्षणा आनीले मलाई। गुरु प्राय आउनुहुन्नथ्यो, आएका बेला हामीलाई बुद्ध जीवनी र जातक कथाहरू सुनाउनुहुन्थ्यो, अलिअलि तिब्बती लिपि लेख्न पनि बिस्तारै सिक्दै थिए। तिमी तीक्ष्ण छौ सुजाता, निकै तीक्ष्ण, चेटी सिक्छौ तिमीले यी सब कुरा, अनि सुलक्षणाले भन्नुभयो। गुम्बामा आएको 1 जति भयो, अनुभव गर्दैछु यहाँ आउँदाका तुलनामा मेरो मनस्थिति निकै बलियो भएको छ। यहाँको हावापानी, यहाँका मायालु आनी लगायत आत्मीय मान्छेहरूको सान्निध्यमा ममा जीवन्तता थपिए चाहिँ लागिरहेछ। केही समय यता धमिला बनेका मेरा स्मृति फिर्ता भएका छन्। ती भयावह त छन्, तर तिनको सम्झनालाई म तटस्थ भएर सामना गर्न सक्ने भएको छु। एउटा प्यारो गृहस्थीमा प्रवेश गरे चाहिँ अनुभव भइरहेको छ। यद्यपि धर्म सम्बन्धी केही जिज्ञासा मेरो मनमा उठेका छन् जसको समाधान भेट्न सकिरहेकी छैन, यतिखेर कोठामा एक्लै बसेर म तिनै कुराहरू सोचिरहेकी छु। आनी सुलक्षणा मलाई अत्यन्तै प्रेम गर्नुहुन्छ, मलाई आनी बनाउने उत्कट तत्परता छ उहाँमा, मैले भने यसमा सार फेला पार्न सकेकी छैन। म धम्ममा प्रभावित हुन सकिनँ भनेर कसरी भनौँ उहाँलाई, म निकै अन्यलमा छु। तैपनि बडो साहस निकालेर एक रात सुत्ने बेलामा मैले भने, अनि मलाई लाग्छ म धेरै अज्ञानी छु, मैले सिक्न पुगेको छैन अनि, म बुद्ध ज्ञानमा पारङ्गत हुन चाहन्छु अनि, सुलक्षणाले पक्क परेर मलाई हेरिरहनु भयो, मानौ भनिरहनु भएको छ, सुजाता यत्र किताब पढेर पनि पढ्न पुगेकी छैन भन्छौ तिमी। उहाँले निकै बेरपछि भन्नुभयो, ठिकै छ सुजाता, म छोडेन रिम्पोछेसँग कुरा गरूला तिम्रो बारेमा। उहाँको कुराले म निकै खुसी भए। गुरुदेव, के सन्देह छन् मेरा जसले भिक्षु जीवनमा प्रवेश गर्न बाधा गरिरहेका छन्? पावरवाला चस्माभित्रका चम्किला आँखा अझ चिम्सा भएर मतर्फ केन्द्रित भए, मानो मेरो अन्तर हेरिरहेका छन्। मभित्र केही सर्वलाय जस्तो भयो। कुनामा बसिरहनु भएकी आनी सुलक्षणालाई हेरे, उहाँले अनुमोदन गरे झैं टाउको हल्लाउनु भयो बिस्तारै। लाग्यो म ठिकै गरिरहेछु। जीवनको भोग नै गर्न नपाएका मान्छेलाई तृष्णामुक्त गर्न कसरी सम्भव छ गुरु? प्रब्रज्ञा लिन वैराग्य उत्पत्ति हुनुपर्ने होइन र पहिले? मान्छेलाई के बुझ्दै नबुझी बालकैमा भिक्षु बनाइदिनु अन्याय होइन गुरुदेव? छोडेन रिम्पोछे मलाई हेरिरहनु भएको थियो, बिस्तारै उहाँको टाउको पनि हल्लिरहेको थियो। गुरुदेव, म भिक्षुणी सङ्घमा सुधारको आवश्यकता देखिरहेकी छु। गतिशीलता धर्मको प्राण हो गुरुदेव। धर्म उच्चाट लाग्दो भनेपछि त्यसले मान्छेलाई डोर्याउन सक्दैन। मैले यसो भनिरहँदा बाक्लो पावरवाला चस्मा लगाएका एकजना युवक भिक्षुले उल्टै मलाई प्रश्न गरे, होइन भिक्षुका संस्थाप्रति सन्देह गर्ने, अनास्था फैलाउने तिमी को हो? यस्तो कुरा त बुद्ध धर्मको मर्म नबुझ्नेले गर्छ यार। बुद्ध धर्मलाई नै लाञ्छना लगाउनेहरूको कुरा हो यो। उनी केही उत्तेजित पनि देखिए। उनलाई शान्त रहन संकेत गरेर गुरु मतर्फ फर्कनु भयो। नम्रतापूर्वक म अझ दृढताले प्रस्तुत भए। गुरु, करुणामूर्ति बोधिपुत्रप्रति मेरो अथाह प्रेम छ। मैले कल्पनामा पनि उहाँप्रति अनास्था गरेकी छैन। बोधिपुत्रको कठिन तपस्याले निर्मित बोधि धर्मको कीर्ति र आयु बढाउन प्रयत्न आवश्यक छ भन्ने यति मेरो आशय हो गुरु। धर्ममा विश्राम पाइन्छ कि भनेर खोज्दै गरेकी मलाई अहिलेको स्थितिले सन्तोष दिन सकेन। बस म त्यति भन्दैछु। मैले अझ थपे, म सत्य बोलिरहेकी छु गुरु। भिक्षुणी सङ्घमा मैले देखेको जीवन पद्धतिबाट म प्रभावित हुन सकिनँ। सङ्घका भिक्षुणीहरूभित्र राग बलवान छ, त्यो समाप्त हुन सकेको छैन। ती सृजनात्मक छैनन् गुरु। उत्प्रेरणा र उद्योगको अभावमा तिनमा आलस्य छ र उदासी पनि। होइन, तिमी कुन भिक्षुणी सङ्घको कुरा गर्दैछौ? ए अज्ञान युवती, त्यस्ता सङ्घ कुनै युगमा थिए होलान्, अहिले छैन। युवक भिक्षु म प्रति थप आक्रोशित भए। प्रब्रज्ञा लिएर घरबार छोडेको अवस्थाका मान्छेलाई सामान्य जनले भिक्षुणी ठान्छ भन्थे। यहाँ भित्रका भेद र विरोधाभासका कुरा सबैलाई ज्ञात त हुँदैन। मैले भने, ए युवती, तिम्रो पारिवारिक पृष्ठभूमि के हो भन त। थप क्रोधित भए ते युवक भिक्षु। म हिन्दू धर्मी परिवारकी छोरी हुँ, तर त्यस धर्मको बारेमा पनि मेरो ज्ञान लगभग शून्य प्राय छ। यद्यपि त्यस धर्ममा रहँदा मलाई कहिल्यै धार्मिक बन्धनको अनुभव चाहिँ भएन। प्रेम, शान्ति र करुणाकै महिमा सुनेकी हुँ मैले त्यहाँ पनि। संजोगले यतिखेर यहाँ छु र म चाहन्छु बोधि धर्मले मलाई मेरो दुःखबाट मुक्त रहन सघाओस्। म त शरणागत हुन चाहन्छु। सँगसँगै चित्त लिएर त्यसो गरेमा त्यो एक किसिमको प्रवञ्चना हुनेछ। त्यसैले म भन्दैछु, मेरो संशय शान्त गर्नुहोस् भन्थे। तिमीले गरेको सम्बोधन र तिम्रो भाषा तिब्बती बौद्ध परम्परासँग मेल खाँदैन अज्ञान युवती। पहिले त्यस कुरामा सावधान हो, यो तिब्बती गुम्बा हो। हिन यानी चलन यहाँ प्रयोग नगर। भन्ते वा भिक्षु होइन, खेन पो भनेर सम्बोधन गर मलाई। अनि अर्को कुरा पनि बुझ, बुद्ध धर्म आधारभूत रूपमै भिन्न र मौलिक धर्म हो र यो संसारकै वैज्ञानिक र उत्कृष्ट धर्म पनि। यसलाई हिन्दू धर्मसँग मिसाउने चेष्टा नगर। यो आफैमा शुद्ध छ, आफैमा पूर्ण छ। ती युवक अझै कड्किए। उनी मलाई निपट अज्ञानी साबित गर्न खोजिरहेथे। मलाई त्यो स्वीकार्य थिएन। भन्ते वा भिक्षु भन्नुमा दोष के छ? शाक्य मुनिका मुखेबाट निस्केका पवित्र शब्द उच्चारण गर्दा कुनै बौद्ध सम्प्रदायको अपमान त हुँदैन? आफूले जानेको र श्रद्धा गरेको भाषा र भावमा बोल्न बुद्ध धर्ममा निषेध कहाँ छ साधक? धर्मको शुद्धता अशुद्धताको बारेमा पनि मलाई कुनै ज्ञान छैन, तर धर्म मान्छेले सजिलो गरी धारण गर्ने कुरा हुनुपर्छ भन्ने चाहिँ म ठान्दछु। ग्रन्थका सन्देश मान्छेमा अन्तर्भुक्त नभएसम्म तिनको के अर्थ हुन्छ र? संसारका समस्त दुःख आफूभित्र समेटेकी आतप्त नारी म यही प्रस्तुत छु। बुद्ध धर्म यदि उत्कृष्ट हो भने त्यो तपाईँ मेरो जीवनमा प्रमाणित गरेर देखाउनुहोस्। अन्यथा म तपाईँको दावी सत्य हो भनेर कसरी पत्याउँ भिक्षुदेव? म पनि निकै उत्तेजित भएछु। युवक भिक्षुको अनुहार रातो न रातो भएको थियो उत्तेजनाले। अनि सुलक्षणा प्रस्त हुनुहुन्थ्यो, तर गुरुदेवको अनुहारमा कुनै प्रतिक्रिया थिएन। कोठाबाट निस्कँदै गर्दा मेरो मन अत्यन्त अस्थिर थियो। हुन त गुरुले केही भन्नुभएको थिएन, तर लागिरहेथ्यो मसँग रिसाउनु भयो होला। कोठा बाहिर फराकिलो कौशी थियो। अरू भिक्षुहरू भर्याङ ओर्लेर तल गए पनि म कौशीको एउटा कुनामा ढेपिएर तलको ठुलो चोक हेर्दै उभिराखेँ। हरियो दुबो भएको सफा चौरको बीचमा ढलान गरेर सिउँदो पारे जस्तो गरी मान्छे हिँड्ने बाटो बनाइएको छ। चोकको बिचैमा पूर्वपट्टि एउटा दुई पाखे मञ्च जस्तो छ, त्यसमा पारदर्शी जस्ताको छानो हालिएको छ। पहिले देखिरहेको पिपलको बडे माको रुख छ मञ्चको बीच भागमा, त्यसमा रिङ्गे चौतारी बनाइएको छ वरिपरि घेरेर। मैले फर्केर कोठाको ढोकामा हेरेँ, बन्द नै छ त्यो अहिलेसम्म। सुलक्षणा आनी र टुल्कु छोडेन रिम्पोछे भित्रै हुनुहुन्छ। मन ढुकढुक भइराखेको छ। मलाई आफ्नो भन्दा पनि आनी सुलक्षणाको चिन्ता भइरहेथ्यो। मेरै कारणले उहाँलाई गाल पर्ने त होइन। म मनलाई अघिल्तिरका दृश्यमा केन्द्रित गर्न खोज्छु। पश्चिम दक्षिण बाँकटे पारेर बनाइएको चारतले भवन छ चोकको एकातिर। यो बौद्ध दर्शन पर्ने पुरुष साधकहरूको आवास गृह र विद्यालय पनि हो। किशोर र युवा साधक त्यहाँ ओहोर दोहोर गरिरहेका छन्। तिनका कोठाका ढोकाहरूमा झल्लरी भएका गाढा रङ्गी चङ्गी तिब्बती पर्दा लगाइएका छन्। लाम्चो चोकको पल्लो कुनाबाट देब्रीतिर बाहिर निस्कने काठको सानो ढोका छ। त्यहाँबाट सोझै पूर्वको बाटो गयो भने तिब्बती गुम्बा पुगिन्छ। त्यो यहाँको मूल गुम्बा पनि हो। तिब्बतबाट ल्याइएको सामग्रीले बनेको भएर तिब्बती गुम्बा भनिएको अरे। चीनमा सांस्कृतिक क्रान्ति हुँदा ताका विनष्ट गरिएका गुम्बाहरूबाट ल्याइएका बौद्ध ग्रन्थहरू यस गुम्बाको माथिल्लो तलामा राखिएका छन् अरे। यहाँ साँझ बिहान नित्य महायान पूजा हुन्छ। लामा गुरुले गुम्बाभित्र बेलुका पख भिक्षुहरूलाई कर्मकाण्ड पढाउँछन्। गुम्बाको माथिल्लो भाग म यहीँबाट देखिरहेछु। तिब्बती गुम्बा नगई उत्तरतिर यदि लागियो भने कम्पाउन्डको पर्खाल बाहिर देब्रीतिर सातवटा सेता चैत्य देखा पर्छन्। चैत्य सकिएपछि आउने सानो ढोकाबाट छिरेपछि बाहिर अर्को चोक आउँछ। हरियो दुबो लगाइएको केही उचालिएको भागमा सानो बगैँचा छ। ढुङ्गा छापेको आँगनतर्फ भने एउटा गार्डन रेस्टुरेन्ट छ। झल्लरी छाताहरू मुनि गोला टेबल र मेचहरू राखिएका छन्। सुलक्षणा आनी र म बिहान त्यही बाटो भएर यता आउँदा त्यहाँ विदेशीहरू थिए, कोही पढिराखेका र कोही खाइराखेका। राम्रा जातका साना कुकुरहरू यताउता उफ्रँदै थिए। पक्ल्याक पुक्लुक परेका गोरा बच्चाहरू आमाहरूसँग थिए। बिच्छुहरू पोलिथिन पाइपले हरियो चौरमा पानी पटाइरहेका थिए। चोकको बीचमा निलाम्य फुलले ढाकिएको बडे माको शिरीषको रुख छ। बतासको सानो आघात पनि थेग्न सक्दैनन् क्यारे प्याजी फुलहरूले। बिहान भुइँभरि थिए प्याजी फुल। त्यस चोकबाट निस्किएपछि भने लामो न लामो गल्ली आउँछ जो बाहिर मूल बाटैसम्म पुग्छ। खाल्टे खाल्टा परेका धुलाम्य मूल सडकमा हिँड्ने कसैले पनि यहाँभित्र यति फराकिलो सफा ठाउँमा यति सुन्दर गुम्बा हुन सक्ला भनेर कल्पनै गर्न सक्दैन। गुम्बाको कुनै प्रसङ्ग आउँदा एकपल्ट मसँग मुक्तिले भनेको सम्झिएँ। यो सब देखाउने दाँत हो सुजात। बुद्ध धर्मको नाम दिएर चीनमाथि परोक्ष निगरानी गर्ने अमेरिकी रणनीतिको केन्द्र हुने गुम्बा काठमाडौँमा मात्र होइन, नेपालका डाँडा डाँडामा विशाल विशाल गुम्बा बनेका छन् र ती पाँच तारे होटल जस्तै सुविधा सम्पन्न छन्। हजारौँ भिच्छु भिच्छुनी छन् जो कुनै पनि काम गर्दैन। यत्रो अनुत्पादक संरचनालाई थेग्न कहाँबाट आउँछ पैसा? कम्युनिस्ट हुँदैमा यति धेरै अनास्थापूर्ण पनि हुनु पर्दैन नि। धर्मभीरु मान्छेले चन्दा दिँदा होला नि। अमेरिका मात्रै कहाँ हो र? पूर्वी र दक्षिण एसियाका धेरै देशमा बौद्ध धर्मीहरूको बाहुल्य छ र यतिखेर संसारमा सबैभन्दा बढी फैलिएको धर्म नै बुद्ध धर्म हो। आखिर भिक्षुले गृहस्थसँग मागेरै खाने त भनिएको छ क्या? धर्म सारमा केही होइन सुजात, यो सब राजनीति हो। राजनीति खम्पा विद्रोह ताका शिवपुरीको नागी गुम्बा हतियार थुपार्ने ठाउँ थियो भन्ने त सुन्या होला तिमीले पनि। सुन्या थिएन? यस्तो हावा कुरा कसले पत्याउँछ? के प्रमाण छ? मैले मुक्तिलाई हकारेकी थिएँ त्यतिखेर। यहाँ उभिरहँदा भने मनमा आफै प्रश्न उठ्यो। बौद्ध सन्यासीहरूका निम्ति बनेका यी भव्य संरचना र तारतम्यहरूको व्यवस्थापन के सामान्य निजी दाताकै भरमा मात्र चलेको होला त? सम्यक सम्बुद्ध भगवानले विनय पिटकमा दाताले आफ्ना इच्छाले दिएको मात्र ग्रहण गर्नु, अन्य कुनै किसिमबाट दातालाई प्रेरित गरेर दान ग्रहण नगर्नु भन्नुभएको सम्झना भयो। दान पनि व्यक्तिलाई नभएर सङ्घलाई गर्नुपर्ने उहाँको भनाइ छ। तृष्णा र लोभ पैदा हुने भएकाले सङ्ग्रहको घोर विरोधी हुनुहुन्थ्यो शाक्यमुनि बुद्ध। यस्ता अकुशल विचार मनमा आइरहेथे कुन्नी। गुम्बातिर फर्केर मनमा नै मैले भने, पाप सोचे कि भए मलाई क्षमा गर्नु होला महामुने। आनीको स्वर सुनेर म झसङ्ग भए। मेरो सोचाइको क्रम टुट्न पुग्यो। उहाँ रिम्पोछेको कोठाबाट निस्कनु भएको थियो। म डराई डराई उहाँतिर फर्किएँ। लागेको थियो सम्भवतः गुम्बाबाट अब मैले निस्कनु पर्नेछ। गुरुले पक्कै सजाय सुनाउनु भयो होला। तर मेरो जाने ठाउँ नै कहाँ थियो र यता सुलक्षणा आनीको अनुहार भने उज्यालिएको देखे। मेरो छेउमै आएर सासले भन्नुभयो, थाहा छ सुजाता, म त कस्तो डराएको थिएँ। तर छोडिन रिम्पोछेको दिल साह्रै ठुलो छ सुजाता। 17 वर्ष अमेरिका बसेर बुद्ध ज्ञान पढ्नु भएको हो उहाँले। उहाँहरू जस्तो होइन नि मेरी बच्ची। तिमीले त्यत्रो विद्वान खेनपो सुदर्शनलाई नाजवाफ बनाइदियो। आनी सुलक्षणाले बिस्तारै हातले मेरो गाला सम्सम्याउनु भयो। उहाँको कुरापछि म निश्चिन्त भएकी थिएँ। मैले मनमा नै भने, तथागत सम्भवतः म जोगिएँ। हजुरलाई धन्यवाद छ। मैले गुम्बातिर निभ्रिएर हात जोडेँ। यस घटनाले मेरो जीवनमा अर्को मोड ल्याइदियो। सुदर्शन भिक्षुसँग मेरो वाद विवाद चलिरहँदा गुरु केही बोल्नु भएको त थिएन, तर उहाँले मनमा केही अर्कै अठोट गर्नुभएको रहेछ। हिँड्ने बेलामा अनि सुलक्षणालाई भन्नुभएछ, ठिक छ, यो युवती पढ्न चाहन्छे भने म कहाँ पठाइदिनु, उसलाई थप ज्ञान र तालिमको आवश्यकता छ। डराएकी आनीले त्यसपछि उन्मुक्तिको सास फेर्नु भएको थियो। अब बौद्ध गुरुकुलमा आएकी थिएँ। यहाँ औपचारिक बुद्ध शिक्षा पुरुष भिक्षुहरूका निम्ति मात्र उपलब्ध भएको हुँदा मलाई गुरुको निगरानीमा अर्का भिक्षुले अनौपचारिक पाठ्यक्रम पढाउन थालेका थिए। आवासीय विद्यालयतिरको लङमा पुरुष भिक्षुहरू मात्रै बस्थे। केही गुरुहरू पनि यहीँ बस्नुहुन्थ्यो। मलाई चाहिँ भर्खर गुम्बामा आएका साना भिक्षु ठावाहरू बस्ने तिब्बती गुम्बाभन्दा पूर्वको भवनको माथिल्लो तलामा कोठा दिइएको थियो। बालक भिक्षुहरूलाई 5 कक्षासम्म यतै पढाइने रहेछ। पढाउने दावा गुरुमाको परिवार पनि यही भवनमा बस्दथ्यो। 2 हल जस्ता बडा बडा कोठामा थाङ्का बनाउन सिकाइन्थ्यो। बुद्ध दर्शनमा रुचि भएका केही विदेशीहरू पनि कोठा लिएर त्यही बसेका थिए। भुइँ तलामा मेष थियो। भित्रको विद्यालयतिरका आवासीय विद्यार्थी भिक्षुहरू पनि आफ्नो कोठाबाट बटुको बोकेर खान भने यतै आउने रहेछन्। अवतारी भिक्षु छोडेन रिम्पोछे भने चैत्यहरूको दक्षिणतर्फ निकै अग्लो पर्खालले घेरेको कम्पाउन्डभित्रको ठुलो घरमा बस्नुहुन्थ्यो। तिब्बती कालीगढीले सिङ्गारिएको त्यसको माथिल्लो खण्ड मात्रै पनि बडो सुन्दर देखिन्थ्यो पर्खाल बाहिरबाट। कम्पाउन्डभित्र बडा बडा रुख र तिनमा अल्झेका अनेक किसिमका लहरा म बाहिरबाट देख्थे। साँझ बिहान त्यहाँ माथि चराहरूको झुण्ड र तिनले गरेको चिरबिरले मेरो मन आनन्दमा डुब्थ्यो। म छक्क पर्थे। एक्लै के गर्नु हुँदो हो रिम्पोछे त्यत्रो ठुलो घरमा। कम्पाउन्ड भित्र पस्ने अवसर चाहिँ मलाई त्यहाँ बसुन्जेल प्राप्त भएन। गेटको सानो 2 खापे काठको ढोका प्राय बन्दै हुन्थ्यो। एकजना ठिटा भिक्षुले मलाई सुनाएका थिए, टुल्कु रिम्पोछे ब्रह्मचारी हुनुहुन्छ, उहाँको निवासमा महिलाहरूलाई प्रवेश छैन। यसरी आफूलाई शान्त र उन्नत बनाउने परिवेश प्राप्त भएको थियो मलाई गुरुको चरणमा पुगेर। यहाँ मैले तन्त्र ध्यानका विधिहरू सिकेँ। थप बुद्ध ग्रन्थहरू पढ्ने अवसर पाएँ। सधैँ साँझमा गुरुले म समेत सबै मुख्य भिक्षुहरूलाई विद्यालय घरको तेस्रो तलाको आफ्नो निजी भेटघाट कक्षमा बोलाउनुहुन्थ्यो। सबैले आफ्ना समस्याहरू राख्थे गुरु समक्ष र छलफल गर्थे। मैले भने दिनभरि पढे सिके जानेका कुराहरू बताउनु पर्थ्यो। उहाँ मलाई सबैका अगाडि बुद्ध सूत्रहरू विश्लेषण र व्याख्या गर्न प्रेरित गर्नुहुन्थ्यो। पाली, संस्कृत र अङ्ग्रेजी भाषामै पढ्न छुट दिनुभएको थियो र नबुझेका कुरा उहाँले प्रश्न पारिदिनुहुन्थ्यो। आनीले ठिकै भन्नुभएको रहेछ। उदार चित्तका धार्मिक व्यक्ति हुनुहुन्थ्यो छोडेन रिम्पोछे। बुद्ध ग्रन्थहरू मात्र नभएर उहाँलाई सबै धर्मका बारेमा त्यत्तिकै ज्ञान थियो र त्यत्तिकै सहिष्णुता थियो। पातलो शरीर भएको गोरो अग्लो सुन्दर मान्छे, पावरवाला चस्माभित्रका तीखा आँखा, शान्त अनुहार, त्यस्तै 55 वर्ष जति थियो होला रिम्पोछे छोडेनको उमेर। हामी महायानी बौद्ध परम्पराका हौ, तर बुद्ध शिक्षा लिन कुनै सम्प्रदायमा मात्र सीमित हुन आवश्यक छैन। तिमीले सबै किसिमका बुद्ध ग्रन्थहरू पढ्नु बेस हुन्छ सुजाता। सक्यौ भने अरू धर्मका पुस्तकहरू पनि पढ्ने गर्नु। यसले आफ्नो दृष्टिलाई फराकिलो बनाउँछ। यसरी गुरुको आश्वस्तिपछि मैले सङ्कोच नमानिकन आफूले जानेका थेरवादी प्रचलनका पदावलीहरू गुम्बामा प्रयोग गर्न थालेकी थिएँ। अनि सुलक्षणाको प्रेमपूर्ण साथ छुटेको थियो, तर यहाँ जीवन एउटा नयाँ र अर्थपूर्ण मोडमा गुज्रिरहेको अनुभव गर्दै थिएँ। घन शान्ति आफूभित्र हुर्किँदै गएको बोध भइरहेथ्यो। यहाँ पाका भिक्षुहरू मलाई स्नेहले हेर्थे, अरू पनि सबैले प्रेम गर्थे, तर ती युवक भिक्षु खेनपो सुदर्शन भने मलाई गुरुले प्रश्रय दिएको मन पराइरहेका थिएनन्। युवा भएरै पनि उनी त्यस संघका विद्वान विचारक मानिन्थे, अध्ययनशील पनि थिए। बुद्ध दर्शन सम्बन्धी उनका रचना ठूला पत्र पत्रिकाहरूमा छापिरहन्थे, तर उनी भने मलाई लक्ष्य गरेर घरिघरि गुरुको समेत आलोचना गर्दथे। यो बुद्ध धर्मको प्रक्रियामै प्रवेश नगरेका, यसको गहिरो ज्ञान नै नभएका र यसमा आस्था नै नभएकाहरूलाई धर्मको व्याख्या गर्ने छोड दिनु गलत हो र रिम्पोछेबाट पनि यसमा प्रोत्साहन हुनु ठिक होइन। दुर्घटना म बौद्धमै हुँदा भएको थियो। अनि सुलक्षणा बौद्धमा एक बिहानै आलस तालस भएर आउनु भएको थियो। मलाई भेटेपछि उहाँले अंगालो हालेर रुँदै भन्नुभयो, साना गुरुले अस्पतालमै देह त्याग गर्नुभयो सुजाता, साना गुरुले अस्पतालमै देह त्याग गर्नुभयो सुजाता। पत्याउने गाह्रो भयो मलाई, हेरिरहे उहाँलाई र सोधे के भएको भनेर, अनि बोल्न सक्नु भएन। अनि पासाङ थिइन् साथमा उनलाई सोधे। त्यो साँझ सुलक्षणा साना गुरुलाई खुवाईवरी ओछ्यान मिलाइदिएर आफ्नो कोठामा पस्नु भएको थियो रे। कोठामा यताउति ताने माने गर्दा गर्दै एक्कासी तल आँगनमा कुकुर र मान्छे चिच्याएको सुन्नु भएछ। झ्यालबाट तल हेर्दा अँध्यारोमा उहाँले खासै केही देख्नु भएन छ। त्यतिखेर लोड सेडिङ थियो रे। हुन त ठ्याक्कै के भयो कसैले पनि थाहा पाएन सुजाता, तर कुकुर तल ओर्लेछ कि राति, सायद त्यसकै पछि पछि साना रिम्पोछे पनि जानु भएछ क्या रे। रेशम भान्सामा काम गरिरहेको थिए रे, ढोका पनि खुल्लै रहेछ, भुक्दै चौरमा निस्केछ कुकुर। सायद चितुवा आएको थाहा पाएको हुँदो, कुकुरलाई गमरङ्गे गाँझेछ चितुवाले। अनि कुकुरलाई फुत्काउन जाँदा त होला चितुवाले साना गुरुलाई पनि हमला गरेछ। कुकुर त तत्काल गइहाल्यो, साना गुरु चाहिँ रगत पिच्छे भएर लडिरहनु भएको। लामा पाल्दिन साना गुरुको पढ्ने कोठामै हुनु त रहेछ त्यतिखेर, उहाँले समेत गुरु निस्केको चाप पाउनु भएन छ। यी सब घटनाक्रम सुनाइरहँदा पासाङ आनी पनि रोइराखेकी थिइन्। मेरो कोठाबाट पनि कुकुर बिस्मरी रोइराखेको, निकै लुछाचुनी भए जस्तो, मान्छे चिच्याए जस्तो आवाज सुनेपछि दौडेर तल जाँदा त अनर्थ भइसकेछ। पासाङले मुस्किलले कुरा टुङ्ग्याइन्। घटना सुनेर मन निकै स्तब्ध भए। साङ्गे लामाले हेलम्बुबाट गुम्बाको लागि भनेर ल्याएको सानो भोटे कुकुर मैले पनि देखेकी थिएँ। गुम्बाको बुढो कुकुरलाई चितुवाले लगेपछि त्यो कुकुर ल्याइएको थियो। चार तलामाथि साना रिम्पोछेको कोठा बाहिर कौशीको कुनामा एउटा खोर बनाएर राखिएको थियो। साना गुरु घरिघरि गएर त्यसलाई हेर्नुहुन्थ्यो। त्यो कुकुर ठुटे पुच्छर हल्लाउँथ्यो, खैरो बुवाको डल्लो जस्तो निकै सुन्दर थियो। साना रिम्पोछे बल फाल्नुहुन्थ्यो, कुकुर दौडेर समात्थ्यो र ल्याएर उहाँलाई दिन्थ्यो। कुकुरलाई उहाँको कोठामा जाने अनुमति थिएन, तर कुकुरप्रति उहाँको अद्भुत प्रेम थियो। हाम्रो त त्यसपछि होस हवास नै गुम भयो नानी। अनि सुलक्षणा सासले बोल्नु भयो, अब चितुवा चाहिँ देखेनौँ हामीले, सबै समाप्त गरेर बेपत्ता भइसकेछ क्यारे त। गुम्बाको जीपमा हालेर हिजो राति नै साना गुरुलाई अस्पताल ल्याइएको रहेछ। टाढा कच्ची बाटो मोटरबाट ल्याउँदा झन्डै एक घन्टै लागेछ। डाक्टरहरूले राति नै अपरेसन गरेछन्। आज बिहान साना गुरुले देह छोड्नु भयो सुजाता, अब भित्रभित्र रगत के भएछ, हामीले के गर्न सकेनौँ भनेर भन्यो डाक्टरहरूले पनि। पासाङले भनिन्, होसमा आउँदै पौरिँदै हुनुहुन्थ्यो अनि सुलक्षणा। मेरो काँधमा टाउको राखेर हिक्क हिक्क गरिरहनु भएको थियो, आँखाबाट आँसुका भल बगिरहेथे, निकै विक्षिप्त थियो उहाँको अवस्था। बौद्ध परम्परा अनुसार 49 दिनका दिन साना गुरुको अन्त्येष्टि संस्कार सम्पन्न भयो। त्यति दिनसम्म उहाँलाई ध्यान मुद्रामा बसालेर बौद्ध गुम्बामै राखियो। उहाँको अन्तिम दर्शन गर्न भिक्षुहरू टाढा टाढाबाट आएका थिए र कोही त भारत भुटान र बर्माबाट पनि आएका थिए। दलाई लामा आउने कुरा थियो, तर पछि किन हो आउनु भएन, कतिपयले भन्ठाने कुनै कूटनीतिक कारण होला, गुरुको अवसानपछि बौद्ध सभाको पहिलो बैठक बसेको थियो तिब्बती गुम्बामा। नीति निर्णायक भिक्षुहरू उपस्थित थिए, तर सबजना चुपचाप र स्तब्ध थिए। गुम्बामा साना गुरुको हेरविचार गर्ने आने र लामाहरूमाथि लापरवाहीको आरोप लागेको थियो। उनीहरू पनि बोलाइएका थिए। गुम्बामा पुग्दा देख्छु आने सुलक्षणा न्यौरी परेर बस्नु भएको छ। उहाँका आँखाबाट अविरल आँसुका धारा बगिरहेछन्। आनी निमा, पासाङ र लामा पाल्देन अँध्यारो अनुहार लगाएर एउटा कुनामा बसेका छन्। गुरुदेव छोडेन गम्भीर मुद्रामा बसिरहनु भएको छ आफ्नो आसनमा। यता युवक भिक्षु सुदर्शन आक्रमक रूपमा प्रश्न गरिरहेका छन्।
अनि सुरक्षा, तपाईँहरूकै रेखदेखमा हुनुहुन्थ्यो साना तुलकुरिम पोछे। तपाईँहरूको मूल काम के थियो? उहाँको हेर विचार गर्न। यत्रो लापरवाही कसरी भयो? साना टुल्कु एक्लै राति झर्दा तपाईँहरू कहाँ हुनुहुन्थ्यो? ल भन्नुहोस्, यो दुर्भाग्यपूर्ण अवस्थाको लागि तपाईँहरूलाई सजाय किन नगर्ने?
सजाय दिनुहोस् लामा, हामीले जति सजाय दिए पनि कमै हुन्छ। हाम्रै लापरवाहीले गर्दा साना गुरुको ज्यान गयो। त्यो सबै हाम्रै हो, सबै हाम्रै हो लामा। आनी सुलक्षणा हात जोडेर रुँदै भनिरहनु भएको थियो, गुरु हत्याको सजाय जे हुन्छ त्यही दिनुहोस्, स्वीकार छ हामीलाई। म एउटा कुनामा बसेर यो सब हेरिरहेकी थिएँ। मलाई खप्पिसक्नु भएन, म जुरुक्क उठेँ र भने, पख्नुहोस् भिक्षुदेव, पख्नुहोस्। आनी सुलक्षणालाई सजाय गर्नु अघि मेरा केही प्रश्नको उत्तर दिनुपर्नेछ तपाईँले, त्यसैले पख्नुहोस्। सबैका आँखा ममाथि केन्द्रित भए। सुदर्शन खेनपोले मलाई हेरे र थप क्रुद्ध भए।
होइन, यो न्यूनतम बुद्ध भिक्षु सराको हैसियत पनि नभएको वित्तण्डतावादी व्यक्तिलाई यो सभामा प्रवेश कसले दियो? सामान्य जिज्ञासुलाई बौद्ध सभाको निर्णयमा औँला ठड्याउने अनुमति कसले दियो?
यतिखेरसम्म मैले आफ्नो नियन्त्रण गुमाइसकेकी थिएँ। आनी सुलक्षणाको प्रेमले त्यसो भएको थियो? उहाँ बौद्ध परम्परामा गलत नजिर बस्न लागेकोले मलाई खपि नसक्नु भएको थियो ठ्याक्कै थाहा छैन, तर मैले तत्कालै प्रतिवाद गरेँ। भिक्षुदेव, तपाईँले पोसाक त भिक्षुकै लगाउनु भएको छ, तर तपाईँको यो क्रोधी रूपमा म कुनै भिक्षु देखिरहेकी छैन। प्रश्नदेखि डराउने मान्छे गुरु कसरी हुन्छ भन्ते? प्रश्न चाहे जसले गरोस्, जो सुकैले गरोस्, गुरुले त त्यसको उत्तर दिनुपर्छ। बोल्न ठिक्क परेका सुदर्शनको उत्तर नपर्खी मैले फेरि प्रश्न गरेँ। भिक्षुदेव, यो आरोप तपाईँ ती महिलामाथि लगाउँदै हुनुहुन्छ जो अनुभव र ज्ञानमा तपाईँभन्दा धेरै माथि हुनुहुन्छ। अनि सुलक्षणा गुम्बा प्रवेश गरेकै 35 वर्ष भएको छ, करिब करिब तपाईँको सिङ्गै उमेर जति। साना गुरुलाई उहाँ मुटुको टुक्रा जस्तो गरी स्नेह गर्नुहुन्थ्यो, रेखदेख गर्नुहुन्थ्यो। त्यो लापरवाहीले भन्दा पनि आश्चर्यजनक रूपमा भयो। के भयो भनेर कसैले बुझ्नै सकेन, त्यति छिटो भयो। आनीले बडो भरोसाले मलाई हेर्नुभयो। मलाई अपार सन्तोषको अनुभव भयो। भन्ते, यो घटनाले पहेँलो गुम्बाका सबै मान्छे मरेतुल्य भएका छन्। तपाईँको यो आरोपले तिनको हृदयमा जुन चोट लागेको छ त्यो हिंसा हो कि होइन? कर्मको सिद्धान्तमा विश्वास गर्ने बुद्ध मार्गीले कसैको मृत्युको दोषहरूलाई कसरी लगाउनु मिल्छ? तथागत आफै करुणा र दयाका प्रतिमूर्ति हुनुहुन्थ्यो, तपाईँ उहाँको शिष्य कसरी यति कठोर हुनुभयो? बुद्ध भगवानले कर्मफलको पछि लागेर मान्छेलाई कर्तव्य र अनुशासनबाट विमुख हुनुपर्छ भन्नु भएन मूर्ख युवती? बुद्ध धर्मको कर्मवाद हिन्दूहरूको कर्मवाद जस्तो रूढ होइन। म बोल्दा बोल्दै हस्तक्षेप गरे सुदर्शनले। निकै उच्च स्वर थियो तिनको, तर मसँग पनि उत्तर तयार थियो। भिक्षुदेव, बुद्ध धर्म आफै हर बखत मृत्यु चेतना लिएर अमर्त्यको बाटो हिँड्न प्रेरित गर्ने धर्म होइन र भिक्षुदेव, अनित्यताको नित्य स्मरण गरेर अघि बढ्नुपर्ने अर्हत्वतर्फको यात्रा होइन बुद्ध धर्म। तथागतले आफ्ना प्रिय शिष्यहरूको मृत्युमा समेत शोक गर्नु भएन, आफ्नै मृत्यु हुने बखत पनि कसैलाई शोक नगर्न भन्नुभयो। बुद्ध मार्गीहरूको मूल कर्तव्य र अनुशासन त यही होइन र? आश्चर्य छ, यहाँ त भिक्षुहरू, स्थवीरहरू, लामाहरू शोक गरिरहेछ, शोकले ग्रस्त भएर प्रतिशोध गरिरहेछ। साना गुरुको मृत्युमा म पनि दुखी छु, तर मलाई लागिरहेछ सम्भवत उहाँको यो जुनीको कर्म समाप्त भयो। कर्म फलको सिद्धान्तलाई मानिसकेपछि रूढ अरूढ भन्ने कुरी कहाँ हुन्छ र भन्ते? साना गुरुलाई स्वर्ग प्राप्त होस् भगवान्, साना गुरुलाई स्वर्ग प्राप्त होस्। आनी सुलक्षणा हात जोडेर रुँदै बरबराउनु भयो।
यो स्वर्ग नर्कको अवधारणा बुद्ध दर्शनको मौलिक अवधारणा होइन, हिन्दूको मान्यता होइन। बुद्ध परम्परागत ब्राह्मण हिन्दूवादी सोचबाट पूर्णत मुक्त अरहत हुनुहुन्थ्यो। बुद्ध मार्गीहरूमा यस्तो भ्रम रहनु घातक छ गुरु रिम्पोछे। बुद्ध संघमा अल्पज्ञानीहरूको प्रवेशले धर्ममाथि खतरा उत्पन्न गरेको छ।
बिच्छु सुदर्शन कड्किँदै जुरुक्क उठे। मलाई भन्न मन लागेको थियो, यदि त्यसै हो भने अवतारवाद पनि कहाँ बुद्ध धर्मको कुरा हो र भन्थे। बुद्धले कहिले अवतारको कुरा त गर्नु भएन, तर भन्न चाहिँ मैले केही पनि भनिन। गुरुदेव छोडेन हाम्रो वाद विवाद चुपचाप सुनिरहनु भएको थियो। उहाँतर्फ फर्केर शिर झुकाएर नमस्कार गरे मैले र भने, गुरुदेव, औपचारिक रूपमा म बुद्ध धर्मकी निम्न भन्दा निम्न तहकी साधिका पनि होइन, तर बुद्ध वाणीको मर्म धेर थोर म पनि जान्दछु। गुरु, बुद्ध सभाको निर्णयले अन्याय गर्नु तथागत माथिको अन्याय म ठान्दछु। आनीहरू माथि सजायको निर्णय बुद्ध परम्पराकै विपरीत छ। यसमा पुनर्विचार होस् गुरु।
यसमा कुनै पुनर्विचारको आवश्यकता छैन।
भिक्षु सुदर्शन करिब करिब चिच्याएको शैलीमा बोले, काँधमा पट्याएर हालेको सङ्घाटी सम्हाल्दै रातो मुख बनाएका गुरुका अघिल्तिर हात जोडे उनले र भने, टुलकुरी पोछे, आफ्नो हैसियत भन्दा बढी बोलेको भए क्षमा पाऊ, तर म यहाँ बुद्ध सङ्घ अघिल्तिर चुनौती देखिरहेको छु। अठ कथामा भनिएको छ, मरेर फुलेको स्त्रीको शरीरले पनि पुरुषको चित्तलाई पक्रेर राख्दछ। चतुर बोली भएका र सुन्दर देखिने दुष्ट स्त्रीसँग रिम्पोछेलाई सावधान गराऊ। म आफ्नो कर्तव्य ठान्दछु गुरुदेव। यसरी आफ्ना सबै तर्क र प्रयत्न विफल भएपछि सुदर्शन भिक्षुले आफ्नो आक्रोश गुरुमाथि खन्याए। म क्षुब्ध हुन पुगे। बौद्ध विद्वानहरूको पूर्ण सभाले सुदर्शनको उग्र प्रतिरोधका बीच पनि आनीहरू माथिको सजाय रोक्ने निर्णय गर्यो। आनी सुलक्षणाहरू माथिको कारवाही रोकिएको भए पनि दिउँसोको घटनाले मेरो मन निकै अशान्त थियो। गुरुलाई गम्भीर आक्षेप लगाएका थिए सुदर्शन खेन्पोले, त्यसको कारण म थिए। आँखा चिम्लेर तिब्बती गुम्बाभित्र एउटा कुनामा अवेलासम्म बसिराखे। मनका तरङ्गहरू तैपनि शान्त भएनन्। मैले सोचे, यो व्याकुलता कसरी पैदा भयो? विद्वान भिक्षु सुदर्शनको कोप भाजन बनी बनी आज पनि मेरो पक्षमा उभिनु भयो छोडेन गुरु। यो सहानुभूतिको कारण के हो? मनभित्र एउटा कोमल भावले ठाउँ उठाउन खोजिरहेथ्यो। गुरुको सुन्दर व्यक्तित्व छाएको थियो मानस पटलमा। एउटा जिज्ञासा यत्तिकै भ्युज्यो मनमा, साँच्चै गुरु मेरो बारेमा के सोच्नुहुन्छ होला? गुम्बाबाट निस्कदा चैत्यका चेपबाट मैले देखेँ तेस्रो तलामा रहेको गुरुको कोठामा बत्ती बलेकै थियो। घडी हेरेँ, रातको 11 बजेको रहेछ। अज्ञात चेतनाले गुरुतर्फ निरन्तर यसरी नै तानी नै रहेको थियो। गुम्बाको चोकबाट निस्केर फटाफट विद्यालयको चोकतर्फ लागे। चोक छिर्ने ढोका धकेले चुकु लगाइएको रहेनछ। भित्र पसेर बिस्तारै ढोका जोरे। ढलाई गरेको लामो बाटो पार गरेपछि गुरु बस्नु भएको भवनको खुल्ला छिँडी आइपुग्यो। माथि जान बाहिरी भर्याङ थियो। डराई डराई बिरालोको चालले उक्लिए। थाहा छैन मलाई यस बेला राति भिक्षुहरू भएको ठाउँमा जानु ठिक हुन्छ कि हुँदैन। मेरो अप्रत्याशित आगमन गुरुलाई कस्तो लाग्ला? मुटु ठुक 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 भइरहेको थियो। गुरुको कोठामा ढोका खुल्लै रहेछ। पर्दा थोरै पन्छाएर भित्र चियाए। आसनमा बसेर कुनै पुस्तकमा घोरिरहनु भएको थियो छोडेन रिम्पोछे। गुरु, हजुर आफ्नो निवासमा जानुभएको छैन अहिलेसम्म? यो सोधिरहँदा म आफैले लाग्यो मेरो स्वर काँपिरहेछ। सुजाता, तिमी यति राति? सधैँ स्नेह पोखिरहने गुरुका आँखामा यतिखेर आश्चर्य मिश्रित सन्देह थियो। मैले त्यहाँ कठोरता पो देखेँ। मन निकै डराए। गुरुका प्रति पैदा भएको कोमल भाव एक्कासी हिउँको ढिक्का बन्यो। मैले निहुरिएर हात जोडे। मन अशान्त थियो गुरु। गुम्बामा ध्यानमा थिएँ। बाहिर निस्किँदा हजुरको कोठामा बत्ती बलेको देखेर दर्शन गर्न मन भयो। मेरै कारण निकै तनाव भयो आज गुम्बामा। हजुरलाई पनि आक्षेप आयो, त्यसैले क्षमा माग्न आएकी हुँ गुरुदेव। उहाँले गहिरो गरी हेर्नुभयो मलाई र भन्नुभयो, भित्र भित्र आउस सुजाता। म भित्र छिरेर ढोका छेउको चकटीमा बसेँ। गुरुले प्रश्न गर्नुभयो, तिमीलाई कस्तो लाग्छ सुजाता, भहेँलो गुम्बाको जिम्मेवारी वहन गर्ने भनेर जन्म लिएका अवतारीको मृत्यु यति छिटै कसरी भयो? जङ्गली जनावरले तपस्वीहरूलाई आक्रमण गरेको कुनै घटना नै छैनन् बुद्ध कथाहरूमा। बरु बुद्धले नै करुणावश आफ्नो मासु खाने अनुमति दिनुभएको हो भोकी बघिनीलाई। नमो बुद्ध, त्यही ठाउँ त हो। हिंस्रक जनावर समेत बुद्ध पुरुषका छेउमा पुगेपछि शान्त हुने गर्छन्। शिवपुरी बाबाले घना जङ्गलमा वर्षौं एक्लै तपस्या गर्नुभयो। साना टुल्कुलाई कसरी आक्रमण गर्न सक्यो चितुवाले? गुरुले अरू कसैलाई सोध्नु भएको हो कि भनेर मैले यताउता हेरेँ। कोही थिएन कोठामा। मन दरो बनाएर मैले विनम्रतापूर्वक भने, गुरुदेव, अवतारी गुरुको पहिचान कसरी हुन्छ र त्यसको प्रामाणिकता के हुने गर्छ भन्ने त मलाई ज्ञान छैन गुरु। तर मान्छेको जुनीमा जन्म भएपछि मान्छेको रूपमा भोग्नुपर्ने प्रारब्ध त हामीले भोग्नै पर्छ। अवतारी गुरु भनेर पहिचान गरिएका मान्छे यदि अजम्बरी हुँदैनन् भने तिनको जीवनमा दुर्घटना हुनु पनि सामान्य नै होइन र गुरुदेव। एकछिन सोचेर गुरुले भन्नुभयो, तिमीले ठिक भन्यौ सुजाता। त्यसपछि बल्ल म अलिक आश्वस्त भएँ। आफैलाई नै भने झैँ गरी उहाँको मधुरो स्वर कोठामा फैलियो। अवतारीहरूलाई यदि पूर्वजन्मको संस्कार र आर्जित ज्ञानको स्मृति हुँदैन, सुरुदेखि नै सम्पूर्ण विद्या आर्जन गर्नै पर्छ भने गुरु बनाउन अवतारीकै खोजी गर्नुपर्ने आवश्यकता पनि के रह्यो र? मलाई पनि मान्छेहरू अवतारी भन्छन्, तर मैले यही जन्ममा धेरै मेहनतले प्रज्ञा आर्जन गरेको। अवतारीको पहिचान गर्ने सूत्रहरूलाई अचूक कसरी मान्ने? केही ठुला गुरुहरूका स्वप्न र संकेतहरूको आधारमा गरिने यस्तो पहिचान सही नै हुन्छ भन्ने निश्चित के छ? यदि गलत भयो भने त्यसको जिम्मा कसले लिने? गुरुको ध्यान मैले भङ्ग गरे। मैले सोधेँ उहाँलाई, गुरुदेव, अवतारी गुरु केवल पुरुष मात्रै हुने कारण के हो गुरुदेव? त्यो पनि अधिकांश तिब्बती मूलका सम्पन्न पुरुष मात्रै। मेरो प्रश्नमा रिम्पोछे घोरिनु भयो, केही भन्नु भएन। भोलिपल्ट गुम्बामा एउटा शीत सनसनी मचियो। विद्यालयको मूल भवन बाहिर भित्तामा सेतो कागजमा ठूला अक्षर टाइप गरेर टाँसिएको थियो। रातको समय एकान्तमा ब्रह्मचारी भिक्षु कुनै असंस्कारित नारीसँग साथै रहनु बुद्ध धर्मको मर्यादा अनुकूल हो कि होइन, यसमा छोडेन रिम्पोछेको भनाई के हो? यो पढेर मेरो मुटु अस्वाभाविक रूपमा धड्कन थाल्यो। लज्जा र भयले गढेकी थिएँ म। मेरो मनभित्र उम्रन खोजेको चोर समातिएको थियो। एउटा पश्चाताप उठ्यो मेरो मनमा। मैले आफ्नो मूर्खताले उदार हृदयका छोडेन रिम्पोछेलाई थप अप्ठ्यारोमा पारे। यो सूचना सबैले पढे हुनन्, तर आफैमा सीमित राखेकै कारणले होला थप हङ्गामा भएन। गुरुसँग मुख खोलेर भन्ने आँट कसैले गरेन कि? गुरुले थाहा पाउनुभयो कि भएन भन्ने पनि मलाई जानकारी भएन। तर सबैका आँखामा प्रश्न चिन्ह हुन्थे मलाई हेर्दा। कतिपय आँखामा व्यङ्ग्य देखेकी थिएँ, तीर लागेको पन्छी झैँ भएकी थिएँ। कोठा बाहिर निस्कन पनि अब संकोच हुन थालेको थियो। गुरुको सामना म कसरी गरूँला अब? यसपछि भने गुरुको र आफ्नो मर्यादाप्रति धेरै नै सतर्क हुन थालेकी थिएँ। म प्रार्थना गर्थेँ तथागत ममा कुनै कमजोरीले प्रवेश नपाओस्, संस्थाको धर्ममा म अटल रहन सकूँ, कुनै मारले मलाई विचलन गर्न नसकोस्। अनि यी सुदर्शन भिक्षु म प्रति किन यति कठोर भएको होला नानी? सुत्ने बेलामा मैले आनीलाई सोधेँ। आनी सुलक्षणा त्यतिखेर बौद्ध आउनु भएको थियो। यहाँ आउँदा मेरै कोठामा सुत्नुहुन्थ्यो। आनी निकै बेरपछि बोल्नुभयो, सुदर्शन मेरो परिचित हुन् सुजाता, भक्तपुरकै नेवार परिवारका युवक। भिक्षुहरूलाई प्राप्त हुने छात्रवृत्ति पाएर उनी सानैमा श्रीलङ्का गए। उनको परिवार निकै गरिबीमा गुज्रिरहेको थियो। श्रीलङ्का पुगेर श्रमणेर बनेर उनले कोलम्बोको एउटा बिहारमा बौद्ध शिक्षा पढे। श्रीलङ्काकै बौद्ध विश्वविद्यालयबाट थेरवादी बौद्ध परम्परा विषयमा राजकीय पाण्डित्य हासिल गरेका छन् सुदर्शनले। यो पिएचडी सरहको पदवी हो। निकै तीक्ष्ण बुद्धिका पनि छन्। अनि नेपाल फर्केपछि स्वयम्भूमा श्रीलङ्काले नै बनाइदिएको थेरवादीहरूको बिहारमा बस्न थाले। उनी मूलत थेरवादी सम्प्रदायका हो। मेरो दाई पनि त्यही बिहारमा महास्थवीर हुनुहुन्छ सुजाता। निकै बुढो भइसक्नु भएको छ उहाँ चाहिँ। भिक्षु सुदर्शन स्थवीर हुने बित्तिकै उनीभन्दा माथि हुने गरेर एउटा कनिष्ठ भिक्षु श्रीलङ्काबाट आएछन्। त्यो काम मेरो दाईको सिफारिसमा भएको भन्ठानेर उनी दाईसँग मात्र होइन मसँग पनि रिसाएका छन् सुजाता। साह्रै सानो मनका छन् उनी। वास्तवमा उनलाई श्रीलङ्का पढ्न सिफारिस गरेर पठाउने मेरो दाई नै हुनुहुन्थ्यो, तर के गर्ने, क्रोधले गर्दा यतिखेर उनको विवेक मूर्छित छ। त्यसैले उनले दाईमाथि गलत शङ्का गरे र त्यो श्रीलङ्काले स्थवीरसँग पनि झगडा गरेर उनले त्यो बिहार मात्र होइन थेरवादी सम्प्रदाय नै छोडे। अनि त्यसपछि आने? त्यसपछि त हो उनी यहाँ आएका सुजाता। थेरवाद बुद्ध ज्ञानको समृद्ध र मौलिक आगो हो। त्यसलाई तिब्बती बौद्ध परम्पराका महायानीहरूले पनि पढ्नुपर्छ भनिरहने छोडे निपोछेले सुदर्शनको प्रवेशलाई महत्व दिनुभयो। सुदर्शनलाई मान गरेर दीक्षामा उनको नाम पनि परिवर्तन गरिदिनु भए। विद्यालयको प्राचार्यको जिम्मेवारी समेत उनीलाई दिनुभयो। छोडेन निम्पोचेको उत्तराधिकारी हुने आकांक्षा निर्मित हुँदै गएकोले आफूभन्दा प्रतिभाशाली अर्को कोही मान्छे गुरुको नजिक देख्दा सुदर्शनलाई चुनौतीको अनुभव हुन्छ। सुजाता, कुरो त्यही हो, म चुनौती भए होला र भिक्षु सुदर्शनका निम्ति त्यसमाथि म त झन् स्वास्नी मान्छे। म मनमा नै यस्तै सोच्न थाले। तर तिमी पटक्कै चिन्तित हुनु पर्दैन सुजाता, छोडेन गुरु मान्छेको गुणको पहिचान गर्नुहुन्छ र उहाँ निकै उदार पनि हुनुहुन्छ। उहाँभित्र धर्म छ र त्यत्तिकै बलियो अठोट पनि। आफ्नो विवेकले खाएको काम गर्न उहाँ कसैसँग डराउनुहुन्न सुजाता। नागार्जुन फर्कन लाग्दा गुरुदेव छोडेनले आनी सुलक्षणालाई भन्नुभएछ, सुजाता बुद्ध धर्म संघकी बहुमूल्य रत्न हो, उसँग निकै माथि जान सक्ने क्षमता छ। वर्ष दिनको निम्ति तयार गरेको पाठ्यक्रम 6 महिनामै सकि, ऊ अबदेखि केही वर्ष मसँग यही बस्न सक्छ। म पढाउँछु उसलाई, अहिले नै पनि ऊ यहाँका कुनै गुरु भन्दा कमजोर छैन। गुरुले यसो पनि भन्नुभयो रे, त्योभन्दा पनि मुख्य कुरा त म उभित्र अध्यात्मको आगो बलिरहेको देख्दैछु। उसमा तथागत प्रति अथाह प्रेम छ र केही समयपछि म आफैले उसलाई गुम्बामा उपयुक्त हैसियत दिनेछु। थाहा छ सुधार्ता, गुरुले त्यसो भनिराख्दा त्यो क्षण सपना हो कि विपना? मलाई त केही होस नै भएन एकछिन। संसारमै विरलै काम गर्न लाग्दै हुनुहुन्थ्यो छोडेन पोछे, र मैले मनमनै कामना गरेकी थिएँ उहाँलाई भगवानले यो कुशल काम सम्पन्न गर्न पुरा साथ देऊन्। आनी सुलक्षणाको आँखामा त्यस दिन मैले आफूलाई देखेकी थिएँ। मेरी छोरीमाथि कसैको आँखा नलागोस् भगवान, यसको रक्षा गर्नुहोला। उहाँ निकै भाव विह्वल हुनुभएको थियो। मलाई लागेको थियो उहाँ मेरी पूर्व जन्मकी माता हुनुहुन्छ होला। उपन्यास तापको 4 अङ्क यही सकिन्छ। हामी आशा गर्छौं यो उपन्यास र हाम्रो प्रस्तुति तपाईँलाई रोचक लाग्यो। हवस् त, अर्को अङ्कमा फेरि भेटौँला। यस कार्यक्रमबारे यहाँको धारणा पठाउन चाहनुहुन्छ भने तपाईँलाई हार्दिक स्वागत छ।
सुन्नेलाई सुनको माला। यस कार्यक्रमको पब्लिसिटी पार्टनर TBI ग्रुप नेपाल, रेकर्डिङ तथा मिक्सिङ भुवन पौडेल, अनियर टेक्निसियन जयराम नगरकोटी, भोला तिमल सिन्हा र सृजना तामाङ, सूत्रधार पवनराज पौडेल, लेखक शारदा शर्मा। प्रतिक्रियाका लागि facebook.com/thahasanchar वा thahasanchar@gmail.com।